अब सुनौ बिर्तामोड खबर। यस खबरका साथमा बिर्तामोड नगरपालिका बिर्तामोड झापा।
नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक आइतबार बिहान 8 बजे प्रसारण हुने बिर्तामोड खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। बिर्तामोड नगरपालिका संघको सहकार्यमा हामीले हरेक हप्ताको आइतबार बिहान 8 बजे बिर्तामोड खबर कार्यक्रम उत्पादन र प्रसारण गर्ने गरेका छौँ। आजको बिर्तामोड खबर कार्यक्रममा हामी बिर्तामोड नगरको न्यायिक समिति अधिकृत टिका लामिछानेसँग कुराकानी गर्न गइरहेका छौँ र न्यायिक समितिका सन्दर्भमा आम नागरिकलाई प्रस्ट्याउने हिसाबले आजको अङ्कमा बिर्तामोडको नगरको न्यायिक क्षेत्रमा भइरहेका कामका बारेमा कुराकानी गर्नेछौँ र हामीसँग कुराकानी गर्नका लागि न्यायिक समिति अधिकृत टिका लामिछाने हुनुहुन्छ। टिकाजी, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
धेरै धेरै धन्यवाद।
यो न्यायिक समिति भनेको के हो र यसले के काम गर्छ भन्ने गरीको कुरा आम सर्वसाधारणले बुझ्ने गरीको भाषामा प्रस्ट्याइदिनुहोस् न।
यो न्यायिक समिति भनेको के हो भन्दाखेरि, सर, यो चाहिँ संवैधानिक व्यवस्था नै हो। नेपालको संविधानको धारा 217 यसको व्यवस्था छ र यही संविधानको आधारमा चाहिँ जुन अहिले काम कारवाहीहरू हुने गर्छ स्थानीय स्तरमा, यो चाहिँ स्थानीय सरकार सञ्चालन ऐनको दफा 46-53 सम्मको क्षेत्र अधिकार पर्छ सर यसको चाहिँ, होइन, त्यो भित्र बसेर चाहिँ न्यायिक समितिमा पर्ने जति पनि मुद्दाहरू छन् त्यसको चाहिँ काम कारवाही हुन्छ र न्यायिक निरूपण हुन्छ सर न्यायिक समितिबाट।
न्यायिक समितिमा कस्ता प्रकृतिका मुद्दाहरू चाहिँ लिएर जान पाइन्छ र ती मुद्दाहरूको चाहिँ न्यायिक निरूपण हुन्छ?
यो न्यायिक समितिमा चाहिँ के छ भन्दा, स्थानीय सरकार सञ्चालन ऐनको दफा 47 चाहिँ यसलाई कुन कुन शीर्षकमा चाहिँ न्यायिक समितिमा मुद्दा हेर्न पाइने भनेर चाहिँ व्यवस्था छ। त्यसमध्येमा 11 मुद्दामा चाहिँ न्यायिक निरूपण नै गर्न सक्छ, अर्थात् न्यायिक समितिले त्यसमा चाहिँ फैसला नै गर्न पाउने अधिकार छ र बाँकी 13 शीर्षकहरू छन् जसमा चाहिँ मेलमिलापको माध्यमबाट मात्र न्यायिक निरूपण हुने गर्छ। अब यसमा 11 र 13 हामीलाई शीर्षक छुट्याइदिएको छ र त्यसमध्येमै त्यसकै क्षेत्राधिकारभित्र रहेर चाहिँ मुद्दा दर्ता गरेर त्यसको न्यायिक निरूपण हुने गर्छ।
मेलमिलाप मात्रै गर्न पाइने भनेको चाहिँ कस्ता खालका मुद्दा हुन्छन्?
जस्तो यो चाहिँ यसमा चाहिँ सम्बन्ध विच्छेदसम्म पुगेका घर का श्रीमान श्रीमती बिचका झै झगडा भए, होइन, अनि सीमा विवादका मुद्दाहरू भए, यिनीहरूमा यस्ता प्रकृतिका 13 मुद्दाहरू चाहिँ हामीले यसमा पक्षहरूलाई बोलाएर छलफल गरेर छलफलको माध्यमबाट मात्र मेलमिलाप गराएर चाहिँ त्यसमा न्यायिक निरूपण गर्न सकिन्छ र यो दफा 47 कमा चाहिँ जुन 11 मुद्दाहरू दिएका छन् त्यसमा चाहिँ हामीलाई जस्तो यो छिमेकीको यो उसमा चाहिँ पानी झर्ने गरी, होइन, बलेसीका समस्या अनि चरण घाँस दाउराका समस्याहरू भए हो, यस्ता प्रकृतिका अनि घर बहालका मुद्दाहरू भए, यस्ता प्रकृतिका मुद्दामा चाहिँ फैसला नै गर्ने अधिकार छ। त्यसमा चाहिँ श्रीमान श्रीमती बिचको जुन पालन पोषण श्रीमतीलाई हेलाउँछु गरेको श्रीमानलाई पनि लैङ्गिक हिंसाका केसहरूमा चाहिँ फैसला गर्न सक्ने अधिकार छ सर। त्यसमा चाहिँ निर्णय नै गरेर न्यायिक समितिले गर्न सकिन्छ र त्यो निर्णय उपरमा चाहिँ चित्त नबुझेमा त्यसमा चाहिँ सम्बन्धित जिल्लाको जिल्ला अदालतमा पुनरावेदन हुने गर्छ त्यसको।
टिकाजी, अर्को पनि एउटा बुझाइदिनु न, यो ओडाहरूमा अर्को मेलमिलाप समिति भन्ने पनि छन्, यी ओडामा रहेका मेलमिलाप समितिहरूले चाहिँ के काम गर्छन् र कसरी काम गर्छन् यसका बारेमा पनि जानकारी गराइदिनुहोस् न।
हजुर सर, प्रत्येक वडामा हाम्रो बिर्तामोड त्यो चाहिँ प्रत्येक जिल्लामा चाहिँ जिल्ला अथवा नगरमा जसरी नगरपालिका अन्तर्गत गाउँपालिका अन्तर्गत न्यायिक समिति हुन्छ त्यसको अन्डरमा रहेर चाहिँ मेलमिलाप केन्द्रहरू गठन हुने गर्छन्, होइन, अनि कतिपय ठाउँमा चाहिँ मेलमिलाप केन्द्र गठन नगरिकन नगरको न्यायिक समितिमा नै मेलमिलाप कर्ताहरूलाई सूचीकृत गर्ने पनि गरिन्छ, त्यो पनि हुन्छ। तर बिर्तामोड नगरपालिकाको सन्दर्भमा भन्दाखेरि चाहिँ 10 वडामा मेलमिलाप केन्द्रहरू 10 नै गठन भएका छन् र मेलमिलाप केन्द्रहरूमा सुरु निवेदन दर्ता सामान्य निवेदन दर्ताहरू हुने गर्छन् र जसोटै वडामा चाहिँ धेरै यस्ता विवादहरूमा न्यायिक निरूपण मेलमिलापको माध्यमबाट न्यायिक निरूपण पनि भएका छन्। अब वडा मेलमिलाप केन्द्रले चाहिँ निर्णय गर्नुपर्ने मुद्दाहरू चाहिँ न्यायिक समितिमा नै फरवर्ड गर्नुपर्ने हुन्छ, होइन मेलमिलाप केन्द्रले चाहिँ निर्णय गर्न सक्ने अधिकार छैन। त्यहाँ चाहिँ न्यायिक समितिमै दर्ता भएका मुद्दाहरू पनि सामान्य त्यो गाउँ स्तरमै अथवा भद्र भलादेखिकै बिचमा अथवा मेलमिलाप केन्द्रमै छलफल गर्नुपर्ने आवश्यकता देख्छ न्यायिक समितिले भने त्यसलाई चाहिँ मेलमिलाप केन्द्रमा पठाउन पनि सकिन्छ, होइन अनि त्यसको पठाएको 2 महिनाभित्रमा चाहिँ मेलमिलाप केन्द्रले आवश्यक छलफल गरेर त्यसमाथि के भयो भन्ने प्रतिवेदन सहित न्यायिक समितिमा पठाउनु पर्ने हुन्छ र धेरै मुद्दाहरू चाहिँ मेलमिलाप केन्द्रमै मेलमिलाप भएको अवस्था पनि छ सर।
भनेपछि अहिले नगरमा न्यायिक समितिमा आएर कसैले आफ्नो निवेदन दर्ता गरायो भने पनि यहाँहरूले त्यसको प्रकृति हेरेर ओडाहरूमा नै गएर छलफल गर्नुहोस् मिलाउनुहोस् भनेर पनि पठाइदिनुहुन्छ।
हजुर हजुर, त्यसको प्रकृति हेरेर चाहिँ हामीले पठाउने पनि गरेका छौँ र सामान्यतया अहिले बिर्ता मोडको सन्दर्भमा भन्दाखेरि चाहिँ सामान्य सुरु निवेदन दर्ता चाहिँ वडामै हुने गर्छ र एकपटक दुईपटक छलफल हुँदा पनि त्यहाँ चाहिँ न्यायिक निरूपण हुन सकेन अथवा मिलेन छलफलमा छलफलबाट चाहिँ पक्षहरूको मेलमिलाप भएन भने अनि उहाँहरूले नै सबै त्यो फाइल सहित नै न्यायिक समितिमा पठाइदिनुहुन्छ र फेरि न्यायिक समितिले चाहिँ आवश्यक ककललाई बोलाउनु पर्ने हो, होइन मुद्दाको पक्षहरूलाई जिताए
बिर्तामोडको नगरको न्यायिक समिति गठन भएपछिदेखि यहाँ प्रारम्भकै अवस्थादेखि नै कार्यरत हुनुहुन्छ। यो बिर्तामोड नगर क्षेत्रमा कस्ता कस्ता प्रकृतिका विवादहरू चाहिँ बढी आउँदा रहेछन् समितिमा उजुरीका रूपमा, के अनुभव गर्नुभयो?
हजुर, म न्यायिक समितिमा रहेर काम गरेको चाहिँ 75 साल वैशाखदेखि हो सर, त्यहाँभन्दा अगाडि चाहिँ म थिइनँ। तर जबदेखि म काम गर्न थालेँ सुरुको आर्थिक वर्षमा चाहिँ धेरै नै यो श्रीमान श्रीमतीको झगडा, होइन घरायसी झगडाहरू एकदम धेरै नै 75-76 आबोमा चाहिँ धेरै नै त्यस्ता मुद्दाहरू परेका थिए र त्यस पछाडिका आबोमा चाहिँ कोभिडले गर्दाखेरि पनि अलिकति मुद्दाको चाप चाहिँ घटेको अवस्था थियो र कोभिडको चाप पछाडि भनेको चाहिँ अहिले यो जुन हालसाविक जग्गा वर्गीकरण चाहिँ लागू भएको छ, होइन त्यस पश्चात चाहिँ बिर्तामोड नगरपालिकामा एकदमै धेरै सीमा विवादका केसहरू जग्गा विवादका केसहरू परेका छन् अनि त्यसमा घर बहालका केसहरू पनि धेरै नै अहिले पर्ने गरेका छन् र श्रीमान श्रीमतीको केसहरू चाहिँ अहिले पहिलाको तुलनामा घटेर चाहिँ दर्ता हुने गरेका छन् र यो आगोमा चालु आगोमा चाहिँ यो ज्येष्ठ नागरिकका मुद्दाहरू पनि हाम्रोमा 1-2 चाहिँ परेका छन् जुन चाहिँ पहिला पर्ने गरेका थिएनन्। अघिल्लो आगोमा एउटा मात्र ज्येष्ठ नागरिकको मुद्दा परेको थियो बाल बालिकाको केसमा, अहिलेसम्म न्यायिक समितिमा एउटा मात्र केस परेको हो, होइन र अहिले अहिले यो चालु आगोमा चाहिँ ज्येष्ठ नागरिकका पनि 2 केसहरू दर्ता भएका छन्।
यो
सामान्यतया चाहिँ लेनदेन अनि एकदमै भयावह स्थिति छ। लेनदेनको चाहिँ के छ भन्नुहुन्छ भने जस्तो कागज प्रमाणहरू हुँदैन अनि मान्छेको चाहिँ धेरै धेरै पैसाहरू अर्कोले खाएर फरार भइदिने, होइन धेरै पैसाहरू डुब्ने हो त्यस्तो चाहिँ भएको छ। लेनदेनका मुद्दाहरू पनि एकदमै बढेर गएको अवस्था छ अहिले बिर्तामा नगरपालिका।
भनेपछि यो ज्येष्ठ नागरिकको मुद्दा चाहिँ कस्तो परिवारमा चाहिँ यहाँ हेला गरे मलाई चाहिँ राम्रो भरण पोषण गरेन भन्ने प्रकृतिको कि अरू खालकै कस्ता मुद्दाहरू छन्?
हजुर हो सर, हो घरमा चाहिँ पालन पोषण राम्रो भएन, घर परिवारले राम्रो गरेनन् होइन भनेर चाहिँ अनि मलाई मासिक रूपमा चाहिँ खान लाउन लाउने अवस्था नै गाह्रो भयो, महँगी बढ्दो छ त्यो कारणले चाहिँ एकदमै पालन पोषण परिवारले नहेरेको कारणले मलाई चाहिँ औषधि उपचार बस्न खान नै गाह्रो भयो भन्ने खालको केसहरू परेको छ।
यो तपाईँले प्रारम्भको वर्षको र अहिलेको वर्षको बिचमा यसो तुलना गर्दा यो श्रीमान श्रीमती बिचको मुद्दा कम आइराखेको छ भन्नुभयो, यो कम आउनुको कारण चाहिँ पहिले किन बढी आउँथ्यो होला, अहिले किन कम भयो होला, यहाँलाई के लाग्छ?
यसमा चाहिँ के हुन्छ सर, जस्तो पहिलाको तुलनामा कमाउनुको कारण चाहिँ अब न्याय समितिलाई अधिकार कति छ भन्ने कुरा पनि अब सुरु सुरुमा चाहिँ मेरो सम्बन्ध विच्छेदै गरिदिनु, म चाहिँ अब उसँग बस्नै सक्दिनँ भन्ने हिसाबले पनि कतिजनाहरू त्यसरी आउनुहुन्थ्यो होइन। तर न्याय समितिले त सम्बन्ध विच्छेद गर्ने होइन, मिलाएर पठाउने हो। अनि त्यो कारणले चाहिँ अब बिस्तारै मानिसहरूले चाहिँ कानुन बुझेको पनि हुनसक्छ। कतिपय अब वडा स्तरमा मेलमिलाप केन्द्र पनि पहिला सुरुमा त्यति राम्रो ढङ्गले एक्टिभ नभइसकेको अवस्था पनि थियो होइन। अनि त्यो कारणले अहिले चाहिँ वडाको मेलमिलाप केन्द्रमा पनि कतिपय श्रीमान श्रीमतीका केसहरू मिल्ने गरेका छन्। सामान्य सानो कुरामा पनि उहाँहरूको चाहिँ विवाद भएर न्यायिक समितिसम्म आइपुग्ने अवस्था पनि थियो। त्यस्ता साना तिना विवादहरू हुँदाखेरि चाहिँ वडामै मेलमिलाप भएको अवस्था पनि हुनसक्छ। त अर्को कुरा चाहिँ कानुन बुझ्दै गएपछि अहिले बिस्तारै न्यायिक समितिको क्षेत्राधिकार बुझ्दै गएपछि चाहिँ न्यायिक समितिले चाहिँ मिलाउने हो। हामी सम्बन्ध विच्छेदै गर्ने अवस्थामा पुगेकोहरू चाहिँ सिधै अदालतै जानुहुने भएको कारणले पनि हुनसक्छ।
भनेपछि हाम्रो समाज चाहिँ हिजोभन्दा अहिले यो पारिवारिक विखण्डनबाट चाहिँ बस्दैछ भन्ने गरीको कुरा निष्कर्ष निकाल्न अदालतसम्म पुग्यो भने मात्रै त्यसले चाहिँ के रहेछ अवस्था भन्न सकिन्छ भनेर बुझ्यो भने के हुन्छ?
त्यो चाहिँ के छ भने सर, जस्तो श्रीमान श्रीमतीको केसमा चाहिँ हामीले न्यायिक समितिमै परेका दुई चारवटा केसहरूमा सम्बन्ध विच्छेदैसम्म पुगेका केसहरूमा पनि फेरि पुनर्मिलन भएर चाहिँ उहाँहरू अहिलेसम्म पनि राम्रो, हामीले 76 सालतिर मिलाएको दुई तिनवटा केसमा चाहिँ श्रीमान श्रीमती अहिलेसम्म पनि राम्रो गरी खाइरहनु भएको छ। जस्तो हामी सम्बन्ध विच्छेदै अन्तिम विकल्प चाहिँ होइन रहेछ भन्ने खालको, अब उहाँहरूले पनि दुई चारजनालाई त्यही खालको मोटिभ गर्दाखेरि त धेरै चाहिँ सानो तिनो झगडामै हामी चाहिँ एकैचोटि न्यायिक निकायमै पुग्नुपर्ने अवस्था हुने रहेनछ भन्ने खालको एउटा म्यासेज पनि जान्छ होइन। र न्यायिक समितिले चाहिँ सकेसम्म पक्षहरूलाई मेलमिलापकै माध्यमबाट मुद्दा मिलाउने भएको कारणले त्यो चाहिँ धेरैजनाले बुझिसक्नु भएको पनि अवस्था छ सर। अहिले सानो सानो विवादमा चाहिँ उहाँहरू गाउँमै बसेर पनि मिल्न, किनभने अहिले त यो गाउँ स्तरमा पनि होइन मेलमिलाप केन्द्रहरू गठन भए पछाडि त्यहाँका चाहिँ भद्र भलादमीहरूले पनि न्यायिक समितिमा आएर दुई चारवटा छलफलमा बसे पछाडि कानुन बुझ्नु हुने रहेछ। अनि त्यो कानुन बुझेपछि चाहिँ त्यो समाजमा उहाँ भद्र भलादमीहरूले पनि दुई चार कुरा मुद्दाको बारेमा गरिदिइसकेपछि त्यहीँबाट पनि मुद्दा मिल्ने अवस्था छ कि। तर अहिले चाहिँ धेरै नै मान्छेहरू यो मुद्दाको विषयमा होइन कानुनको विषयमा शिक्षित भइसक्नु भएको अवस्था छ। त्यो कारण चाहिँ के भन्दा तल्लो स्तरमा यो जुन न्यायिक समितिको गठन भयो होइन, न्यायिक समितिको प्रावधान ल्यायो, त्यसले गर्दा चाहिँ धेरै मानिसहरूमा यो कानुनी शिक्षाको बाटोमा चाहिँ धेरै अगाडि बढिसक्नु भएको छ। त्यसरी पनि मानिसहरू शिक्षित भएर पनि मुद्दा कम आएको चाहिँ हुनसक्छ न्यायिक समितिमा।
अहिले यो बजार व्यवसायहरू चाहिँ चौपट छ, मान्छेको आर्थिक क्रियाकलाप आर्थिक गतिविधि चाहिँ चौपट बन्दै गएको छ, त्यसो भएका कारण घर बहालको सन्दर्भमा बहालमा लिने व्यक्ति र घर धनीहरू बिच बहालमा दिने व्यक्तिहरू बिच चाहिँ साह्रै धेरै विवाद छ भन्ने गरेको कुरा बाहिर चर्चामा आउँछ, बाहिर सुनिन्छ। साँच्चै यहाँले न्यायिक समितिमा बसिरहँदाखेरि यस्तो गरेको कुरा चाहिँ कतिको छ, कतिको बढ्दैछ घट्दैछ, यसको अहिलेको अवस्था कस्तो छ, के अनुभूति गर्नुभएको छ?
हजुर सर, यो हजुरले भन्नुभएको कुरा एकदमै ठिक हो होइन। अहिले लगभग 5 नम्बर हाम्रो विद्यमान नगरपालिकाको वडा नम्बर 1 र वडा नम्बर 5 जुन चाहिँ बजारी एरिया छ होइन, त्यहाँ चाहिँ घर बालको समस्या एकदमै जटिल छ। किन जटिल छ भन्दाखेरि अहिले चाहिँ नगरपालिकाले यो जुन घर बालको कर लिन सुरु गरेको छ होइन, त्यसबाट चाहिँ अलिक मानिसहरू शिक्षित भएर हामीले घर बाल दिँदाखेरि अथवा लिँदाखेरि पनि एक खालको सम्झौता गरेर एग्रिमेन्ट गरेर कति वर्षलाई लिने हो अनि कति भाडामा लिने हो अनि कति वर्ष पछाडि चाहिँ हामीले भाडा वृद्धि गर्दै जाने हो भन्ने खालको एउटा एग्रिमेन्ट गरेर मात्र हामीले घर बालमा लिनुपर्ने रहेछ भन्ने कुरा चाहिँ हाल आएर मात्र मानिसहरूले त्यसरी सम्झौता गरेर लिने दिने अवस्था कायम भएको छ। तर जुन पहिलादेखि नै पुरानो व्यवसायीहरू जसले चाहिँ कुनै पनि कागज नगरिकन व्यवसाय गर्नु भएको छ होइन, अनि उहाँहरूलाई चाहिँ अहिले के कठिनाइ हुन्छ भन्दाखेरि जस्तो घर बहालमा दिने व्यक्तिहरूलाई घर आवश्यकता पर्यो अथवा त्यो फ्ल्याट चाहिँ छोडाउनु पर्यो भने उहाँहरूको चाहिँ मानसिकता के हुन्छ भन्दा, म यहाँ यो घरमा चाहिँ मैले सधैँको लागि व्यवसाय गर्नको लागि व्यवसाय सुरु गरेको छु भन्ने हुन्छ। अन्त बिचमा चाहिँ आइपर्ने समस्याहरूलाई चाहिँ के गर्ने भन्दाखेरि सम्झौता एग्रिमेन्ट भएको भएको त्यो बमोजिम गर्ने भन्ने हुन्छ। त अब उहाँहरूसँग एग्रिमेन्ट पनि छैन, के पनि छैन भनेपछि अनि बिचमा घरबेटीले ल मलाई खाली गरिदिनुहोस्, मलाई एकदमै गाह्रो भयो अथवा रिपेयर गर्छु घरको अथवा मलाई नै यो आवश्यकता पर्यो भन्दाखेरि चाहिँ उहाँहरूले तत्काल छोड्न सक्ने अवस्था हुँदैन। अब हो यसरी पनि न्यायिक समितिसम्म मुद्दा आउने गर्छन् सर। अनि अर्को कुरा चाहिँ अब अहिलेको आर्थिक मन्दीले गर्दा व्यवसायहरू चलेका हुँदैनन् अनि घर बहाल चाहिँ लामो समयसम्म तिर्न घर जो घरधनी हुनुहुन्छ उहाँहरूलाई तिर्न नसकेको अवस्था हुन्छ अनि त्यो कारणले पनि मेरो घर बहाल चाहिँ उठाइदिनु पर्यो, मेरो घर भाडा वापस चाहिँ रकम उठाइदिनु पर्यो भनेर पनि निवेदनहरू पर्ने गर्छन्। र अर्को कुरा चाहिँ के भने एउटा व्यवसायीले चाहिँ लियो अनि उसले चाहिँ पसल अथवा केही व्यवसाय गर्दै गर्दा अर्कोलाई चाहिँ घरधनीलाई नसोधिकन अर्कोलाई बेचिदियो के सर। अब त्यसरी दुई स्टेप तिन स्टेप चार स्टेपसम्म बिक्री भएर चाहिँ अनि अब लास्टको स्टेपमा चाहिँ म नै उसलाई चिन्दिनँ, मसँग एग्रिमेन्ट पनि छैन, मैले उसलाई दिएको पनि होइन भन्ने हिसाबले पनि निवेदनहरू घरधनीको आउने गर्छन्। र यो घरबालको सन्दर्भमा चाहिँ यो कानुनी रूपमा कानुनी प्रक्रियाहरू पुरा गरेर नदिएको कारणले चाहिँ धेरै समस्याहरू आएका छन्।
अहिले यो घरबालको विषयलाई चाहिँ नगरपालिकामा पुगेपछि भनेको यहाँहरू बिर्तामोडको नगरको न्यायिक समितिमा पुगेपछि यहाँहरूले किनारा चाहिँ कसरी लगाउनुहुन्छ? मेलमिलाप भएन भने, दिने लिने पक्ष बिचमा लिखित डकुमेन्ट भएन भने हुने समस्या र यसको समाधान चाहिँ कसरी निकाल्न सकिन्छ? आम घरधनीहरूलाई, घरबालमा बस्नेहरूलाई जो समस्यामा छन् उहाँहरूका लागि सचेतना पनि होस् भन्ने हिसाबले म यहाँसँग कुराकानी गरिराखेको छु, यसका बारेमा अलिकति बताइदिनुहोस् न।
हजुर सर, यो चाहिँ घरबालको सन्दर्भमा चाहिँ के छ भन्दा यो वार्षिक 25 लाखसम्म जुन घरबालमा दिएको लिएको हुन्छ होइन, 25 लाखसम्म घर भाडा हुने गरी वार्षिक 25 लाखसम्मको चाहिँ न्यायिक समितिले नै तिर्नुपर्ने गर्न सक्छ, त्यसमा निर्णय नै गर्न सक्छ होइन। त्यसको चाहिँ बिचमा प्रक्रियाहरू हुन्छ, सुरुमा त छलफल नै दुई चारवटा छलफल नै गराउने हो, दुवै पक्षलाई राखेर छलफलबाट चाहिँ चित्त बुझाबुझ भयो भने मेलमिलापकै माध्यमबाट चाहिँ त्यो मुद्दा मिल्ने भयो होइन। र उहाँहरू बिचमा चाहिँ मेलमिलाप नै भएन र उहाँहरू चाहिँ मिल्न तयार हुनु भएन भने चाहिँ वार्षिक 25 लाखसम्म घर भाडा भएकोमा चाहिँ न्यायिक समितिले फैसला नै गर्न सक्छ र त्यो फैसलामा चित्त नबुझ्ने पक्ष पुनरावेदन जान सक्ने हुनुभयो होइन। र 25 लाखभन्दा माथि भएकोलाई चाहिँ हामी छलफलको माध्यमबाट न्यायिक निरूपण भएन, मेलमिलाप भएन भने चाहिँ हामी आवश्यक कागजातहरू जे जे छन् न्यायिक समितिमा जे जे भयो त्यो सबै लेखेर चाहिँ उहाँहरूलाई माथिल्लो निकाय जानको लागि चाहिँ हामी आदेश न्यायिक समितिले आदेश गरिदिन्छ सर, र त्यही अनुसार चाहिँ उहाँहरू अदालतमा जानुहुन्छ।
अहिले सामान्यतया बिर्तामोडमा माथिल्लो निकाय भनेको अदालत जाने गरीको सिफारिस खासै गर्नु परेको छैन भनेर बुझियो भने ठिकै हुन्छ?
हजुर छैन सर, अहिलेसम्म हाम्रो 75 सालदेखि अहिलेसम्म पुनरावेदन गएको भनेको हाम्रो 2 केस हो अहिलेसम्म, यहाँ न्यायिक समितिले निर्णय गरेकोमा 2 केसहरू गएको छ र एउटा केस चाहिँ पुनरावेदन जाँदाखेरि पनि जे थियो न्यायिक समितिको होइन निर्णय जे थियो फैसला जे थियो त्यसैलाई सदर गरिदिएको अवस्था हो, न्यायिक समितिले गरेकै निर्णयलाई सदर गरिदिएको अवस्था हो। र अर्को केसमा चाहिँ एउटा चाहिँ आदेशमाथिको अन्तरिम आदेशको लागि न्यायिक समितिले गरेको आदेश चाहिँ बदर गरिपाऊ भनेर इलाम उच्च अदालत गएको थियो र त्यसमा पनि अन्तरिम आदेश चाहिँ जारी नभएको अवस्था, न्यायिक समितिले गरेको आदेश चाहिँ ठिकै हो भन्ने चाहिँ अदालतले भनेको अवस्था हो। र त्यसरी न्यायिक समितिले बिर्तामोड नगरपालिका न्यायिक समितिले जसरी अहिलेसम्म काम गरेको छ त्यो चाहिँ दुईटै पक्ष व्यावहारिक पक्ष र कानुनी पक्ष पनि हेरेर चाहिँ काम गर्ने भएको कारणले पनि होला अहिले माथिल्लो निकायबाट चाहिँ त्यसरी हामीले गरेको आदेश हामीले गरेको फैसलामा बदर भएको अवस्था चाहिँ छैन।
यहाँहरूले गर्नुभएको फैसला चित्त बुझेन मलाई भनेर माथिल्लो अदालत जानुभएको चाहिँ छ कि छैन?
हजुर त्यही हो सर, पुनरावेदन भनेकै त्यो दुईवटा के।
अर्को यो सीमा विवादको कुरा गरिरहनु भएको थियो नि तपाईँले, सीमा विवाद चाहिँ कस्ता खालका कस्ता प्रकृतिका विवादहरू थिए?
यसमा चाहिँ के हुन्छ भने जस्तो सीमा विवादमा धेरै प्रकृति सीमा विवादमा चाहिँ धेरै नै प्रकृतिका आउने गर्छन्, जस्तो कसैको जग्गा अर्काको छिमेकीले मिचेर खाएको भन्ने प्रतिक्रिया पनि आउने भयो। अनि सुरुमा जग्गा किन्दाखेरि एउटा चाहिँ सहमति हुन्छ बिचबाट बाटो निकाल्ने, यति यति फिटको बाटो निकाल्ने भन्ने सहमति हुन्छ, त्यो चाहिँ मौखिक सहमति हुन्छ, कागजमा लिखित हुँदैन। अनि पछि अब अहिले आएर बाटोको आवश्यकता पर्छ र एक पक्षले चाहिँ होइन म बाटो दिन्न भनिन्छ, जसलाई अर्कोपट्टि बाटो हुन्छ र उसले त्यो त्यो एङ्गलबाट चाहिँ बाटो ननिकाल्नु पर्ने मान्छेले चाहिँ होइन म बाटो दिन्न के छ र लिखित सहमति भन्ने हुन्छ, अर्कोलाई बाटोको आवश्यकता हुन्छ। त्यसरी पनि धेरै मुद्दाहरू चाहिँ परेका छन्। अनि अर्को चाहिँ एउटाले पहिला नै हालसाफे गरिदिने अनि अलिकति जग्गा मेरो मिच्यो उसले पहिला हालसाफे गर्यो भन्ने किसिमका मुद्दाहरू पनि पर्ने र यी प्रकृतिका चाहिँ न्यायिक समितिमा सीमा विवादका केसहरू चाहिँ धेरै नै छन्, अहिले बढेका छन्।
यो लेनदेनको विषयमा चाहिँ कस्ता विषयका लेनदेनहरू बढी छन्?
अब लेनदेनमा चाहिँ पहिला कागज नगरिकन विश्वासको आधारमा आफ्नै घरभित्र आफन्तलाई आफ्नै चाहिँ पार्टनरलाई त्यसरी दिएका जुन रकमहरू छन् अब उहाँहरूले विश्वासको आधारमा दिनुभएको हुन्छ, होइन कागज प्रमाण केही पनि हुँदैन। त्यसरी चाहिँ अब न्यायिक समितिमै पनि कागज प्रमाण बिना त मुद्दै दर्ता गरेर त अगाडि बढ्न मिल्दैन, किन भन्दा के छ प्रमाण भन्दा हामीले पनि बोल्ने अवस्था रहँदैन। हामीले अब त्यहाँ कुरा सुनिरहँदा होइन बुझ्दाखेरि चाहिँ त्यो पैसा चाहिँ दिएकै हुनुहुन्छ उहाँहरूले, तर पनि प्रमाण नहुँदाखेरि चाहिँ उहाँहरूको पैसा उठ्न नसक्ने अवस्था पनि हुन्छ र उहाँ त पीडित त सधैँ पीडितै बन्ने हुनुभयो होइन। त्यो हिसाबले चाहिँ न्यायिक समितिले आफूले गर्न सक्ने सहयोग फोनको माध्यमबाट के कुरा हो त बुझ्नैलाई त कठिन भएन, उजुरी परिसके पछाडि विपक्षीलाई बुझ्नैको लागि चाहिँ न्यायिक समितिले आवश्यक सहयोग चाहिँ गर्ने नै गरेको छ र कतिपय अवस्थामा चाहिँ त्यसरी पैसा उठ्ने पनि गरेको छ होइन। लेनदेनका मुद्दाहरूमा अहिलेसम्म यही चालु आर्थिक वर्षमा पनि झट्टै 20-22 लाखको हाराहारीमा न्यायिक समितिबाट लेनदेन चाहिँ भएको छ। जो पीडित हुनुहुन्छ उहाँहरूले पैसा पाउनु भएको अवस्था हो र अब व्यवहारिक रूपमा कतिपय ठाउँमा अब जनप्रतिनिधि भएको अवस्था चाहिँ के हुन्छ भन्दा जनप्रतिनिधि भनेको गाउँ ठाउँकै हुनुहुन्छ र उहाँहरूले पर्सनल हिसाबले पनि के हो यस्तो उजुरी आउँदैछ भन्दाखेरि र यस्तो साँच्चै नै मान्छेले रकम चलाएको हो र उसले आफ्नो पनि व्यवहारिक कठिनाइका कारणले तिर्न नसकेको हो भने चाहिँ म यति मितिमा तिर्छु र यसरी किस्ताबन्दी हिसाबले तिर्छु भनेर पनि आएका हुन्छन् र त्यसरी किस्ताबन्दी उसले स्वीकार गरेको अवस्थामा चाहिँ न्यायिक समितिले कागज बनाएर उहाँहरूलाई किस्ताबन्दी हिसाबले तिर्ने वातावरण पनि बनाइदिएको अवस्था छ सर लेनदेन।
अहिले अलिकति जनप्रतिनिधिको प्रसङ्ग पनि उठ्यो, यहाँले चाहिँ झापामा जिल्ला अदालतमा पनि काम गरेको अनुभव छ, यहाँले त्यहाँ न्याय सम्पादनको प्रक्रिया र यहाँ चाहिँ जनप्रतिनिधिहरूले जो चुनावबाट एउटा पार्टीबाट जितेर आउनुहुन्छ उहाँहरूले गरेको न्याय सम्पादन त्यसमा केही भिन्नता पाउनुभयो, केही फरक पाउनुभयो?
हजुर सर, भिन्नता त हुन्छ। अब भिन्नता कसरी हुन्छ भन्दाखेरि अदालतमा भनेको पक्षहरू कानुन व्यवसाय मार्फत आउनुहुन्छ होइन, त्यहाँ चाहिँ टोटल्ली कागजी प्रक्रियाबाट मुद्दा अगाडि बढ्छ अनि हुँदै हुँदै त्यो चाहिँ न्यायाधीशसम्म पुग्छ र यहाँ भनेको चाहिँ जनप्रतिनिधि न्यायिक समितिमा चाहिँ सबैजना चिनेकै चिनेको हुन्छ, जुन मुद्दाको पक्षहरू हुनुहुन्छ उहाँहरूसँग एकदमै प्रत्यक्ष रूपमा बसेर चाहिँ त्यो मुद्दाको न्यायिक निरूपण गर्नुपर्ने हुन्छ र यो अवस्थामा चाहिँ के हुन्छ भन्दा यहाँ चाहिँ एकदमै त्यो पक्षहरूसँग नजिकमा बसेर त्यो विवाद मिलाउनु पर्ने कुरा चाहिँ एकदमै ठुलो कुरा हो, किन भन्दा आफूलाई पनि मानसिक टर्चर हुन्छ धेरै कुरा। अब एकदमै त्यहाँ चाहिँ कुटाकुट कहिले काहीँ त कुटाकुट हुने अवस्था पनि हुन्छ छलफलमा होइन, किन भन्दा त्यो त रिसको रिस पोख्ने ठाउँ हो कि न्यायिक समिति भनेको चाहिँ पक्षहरू एकदमै त्यो आक्रोश भएको अवस्थामा चाहिँ त्यहाँ मुद्दा दर्ता गर्न आउने हो र त्यसको सुरुको फेज भनेको चाहिँ कर्मचारीलाई सचिवालयमा कर्मचारीलाई पर्छ सुरुको फेज भनेको, र सुरुको फेजमा चाहिँ पक्षहरूलाई जति सक्दो उहाँहरूलाई कन्भिन्स गराउने हो, मुद्दा दर्ता गर्न आउँदाखेरि चाहिँ उहाँहरूको कुरा सुनिदिने सबै कुरा उहाँहरूले चाहिँ एकदम त्यो आक्रोश पोखिसक्दा पनि उहाँहरूलाई धेरै नै हल्का भइसकेको हुन्छ र एउटा तारिक राख्दाखेरि उहाँहरू धेरै नै त्यो चाहिँ फिल गरेर आउनुहुन्छ। म सुरुको अवस्थामा जुन आक्रोशमा आउनुभएको हुन्छ दोस्रो अवस्थामा आउँदाखेरि चाहिँ त्यो आक्रोश हुँदैन उहाँहरूमा, र दोस्रो तारिख पछाडि छलफल राख्दाखेरि चाहिँ छलफलमा चाहिँ उहाँहरूले धेरै कुरा बुझिसक्नु भएको हुन्छ, यो चाहिँ हजुरहरूको विवाद यस्तो हो, यसलाई यसरी जानुपर्छ, छलफलमा बस्छ यसरी बस्नुपर्छ, यसको कानुनी पाटोहरू यो हो भनेर बुझाइसकेको अवस्था हुन्छ। र जनप्रतिनिधिहरूसँग बस्दाखेरि त्यहाँ चाहिँ छलफलको आचार संहिताहरू बनाइएको हुन्छ, जो जसलाई चाहिँ जनप्रतिनिधि कर्मचारी पक्षहरू सबैले पालना एक रूपमा चाहिँ त्यहाँ पालना गर्नुपर्ने अवस्था हुन्छ, र त्यो कारणले छलफल पनि सहज रूपमा चाहिँ टुङ्ग्याउन सकिन्छ। र जनप्रतिनिधिहरू हुँदाखेरि यहाँ चाहिँ पक्षहरूसँग एकदमै प्रत्यक्ष रूपमा निरूपण गर्नुपर्ने भएको कारणले अलिक कठिनाइ चाहिँ हुन्छ अदालतको भन्दा। र अर्को कुरा चाहिँ फाइदाजनक कुरा चाहिँ के हो भन्दाखेरि धेरै पक्षहरू चाहिँ मेलमिलापको माध्यमबाट मिल्ने हुँदाखेरि दुवै पक्षले जितेको अनुभव चाहिँ न्यायिक समितिमा हुने गर्छ। जस्तो अदालतमा पनि मेलमिलापको प्रक्रिया त हुन्छ, त्यहाँ नहुने भन्ने कुरा होइन होइन, तर अदालत गइसके पछाडि मान्छे अलिकति पक्ष विपक्ष उहाँहरूमा रिसदाग हुने हुन्छ भने यता चाहिँ दुवैजनाले जितेको अनुभूति गरेर उहाँहरू जानुहुन्छ, त्यति फरक चाहिँ हुन्छ।
अहिले बिर्तामोड नगरमा यहाँहरूको जनशक्ति र मुद्दाको चापको अवस्था एकअर्कामा मिलेकै अवस्था छ के छ?
हजुर, अहिलेसम्म मिलेकै छ सर। बिर्तामोड नगरपालिकामा अब उपप्रमुख संयोजक हुनुहुन्छ नगेन्द्र प्रसाद पङ्गरौला, सदस्य खडानन्द निरौला, सदस्य कमला महरा दर्जी, तिनजनाको न्यायिक समिति छ होइन, र हामी कर्मचारीमा म छु र हाम्रो एकजना भाइ हुनुहुन्छ प्रकाश भण्डारी। अहिलेसम्म चाहिँ मुद्दाको चाप त छ, तर पनि यो अघिल्लो वर्ष जुन निर्वाचनले होइन अनि कोभिडको अवस्थादेखि नै अलिकति मुद्दाहरू चाहिँ सर्दै आएको अवस्था थियो, र पछिल्लो आवोमा पनि त्यो लास्ट टाइमतिर साउनतिर असारतिर दर्ता भएका मुद्दाहरू चाहिँ फर्सेट भएका हुँदैनन्। त्यसको लगभग हाम्रोमा 33-34 मुद्दाहरू यता यो चालु आवोमा चरेर आएका छन्, र अहिलेसम्म चाहिँ यही जनशक्तिले काम गरिरहेको अवस्था छ। त्यसरी जनशक्तिकै कारणले मुद्दाहरू पेन्डिङमा रहेको अवस्था चाहिँ छैन।
अन्त्यमा रेडियो भिजन सुन्दै गर्नुहुने आम श्रोतालाई यहाँ चाहिँ बिर्तामोड नगरको न्यायिक समितिको अधिकृतका रूपमा यहाँको थप सन्देश के छ?
हजुर, आम श्रोताहरूमा अब न्यायिक समितिको बारेमा जानकारी गराउन पाउँदा एकदमै खुसी लागेको छ होइन। न्यायमा पहुँच नपुग्ने जो तल्लो वर्गका मानिसहरू हुनुहुन्छ उहाँहरूलाई पनि न्यायमा न्यायिक समितिमै दर्ता भएर फर्सेट हुने मुद्दाको लागि मात्र होइन अन्य मुद्दाहरूको लागि अन्य समस्याहरूको लागि पनि कुन प्रकारले चाहिँ हामी अगाडि बढ्न सक्छौँ, कस्तो अवस्थामा चाहिँ हाम्रो मुद्दाहरू दर्ता हुने गर्छ, कहाँ मुद्दा दर्ता हुने गर्छ, यसको कानुनी प्रक्रिया के हो भन्ने हिसाबले पनि उहाँहरूलाई जिज्ञासा भएमा पनि हामीले न्यायिक समितिबाट ती कुराहरूलाई पनि जानकारी गराउने अवस्था नै रहेको छ, र त्यसरी हामी जानकारी गराउँदै पनि आएका छौँ। हजुरहरूलाई केही भएमा आएर बुझ्न पनि सक्नुहुनेछ होइन। र अर्को कुरा चाहिँ रेडियो भिजनले जुन अवसर दियो न्यायिक समितिको बारेमा बोल्न, विशेष गरेर परेश्वरलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु, रेडियो भिजनलाई पनि भिजनप्रति पनि आभार प्रकट गर्दछु। र म चाहिँ 10 वर्ष अगाडिको रेडियोमा बोलेको झल्को पनि आज आइरहेछ, परेश्वरले जुन मौका दिनुभयो। म रेडियो पत्रकारिता पनि गरेको मान्छे भएर आज ती सबै कुराहरूलाई सम्झिरहेको छु होइन। आज न्यायिक समितिको बारेमा रेडियो भिजनका तमाम श्रोता समक्ष चाहिँ यति कुराको जानकारी दिने अवसर दिनुभएकोमा रेडियो भिजन परिवार र गणेश्वरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
धन्यवाद छ टिकाजी यो महत्त्वपूर्ण समयका लागि।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो बिर्तामोड नगरको न्यायिक समिति अधिकृत टिका लामिछाने। बिर्तामोड नगरमा न्यायिक समितिले गरिरहेका कामका सन्दर्भमा कुराकानी गर्दै आजका लागि बिर्तामोड खबर यति नै। अर्को हप्ता यसै गरी बिर्तामोड नगर क्षेत्रसँग सम्बन्धित विषयवस्तुका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि सहकर्मी मित्र रवि किरण बान्तवासहित म गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार।